यो रेडियो नेपाल हो, अब शोक मिश्रबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचार संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्वाचन आयोगको तयारी। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता। भेटवार्तामा निर्वाचन केन्द्रित छलफल। नेपाली सेनाले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 80,000 जनशक्ति परिचालन गर्ने। नेपाल प्रहरीद्वारा 1,33,000 भन्दा बढ़ी निर्वाचन प्रहरीको भर्ना आह्वान। र संयुक्त राष्ट्र संघीय जलवायु सन्धिबाट बाहिरिने अमेरिकाको घोषणा खेदजनक भएको यूएईको टिप्पणी। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि समानुपातिक तर्फको मतपत्र छपाई भोलिदेखि शुरू हुने भएको छ। समानुपातिक तर्फ सेतो कागजमा कालो रंग र पहिलो हुने विजयी हुने। प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ रातो रंग प्रयोग गरिएको आयोगका सूचना अधिकारी सुमन घिमेरेले बताउनुभयो। यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदाता शिक्षा प्रयोजनका लागि करिब 10,00,000 थान नमूना पत्र छपाई भएको सूचना अधिकारी घिमेरेले जानकारी दिनुभयो। नेपाली सेनाको सुरक्षा घेरामा सानो ठिमी स्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नमूना पत्र छपाई भएको आयोगले जनाएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगले निर्वाचन आचार संहितालाई कार्यान्वयनलाई प्रभावकारी बनाउने भएको छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत हुन सक्ने आचार संहिता उल्लंघनलाई निरुत्साहित गर्ने गरी तयारी गरिरहेको निर्वाचन आयोगले जनाएको छ। सहकर्मी तुलसी सापकोटाको एक रिपोर्ट।
फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरी निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरिरहेको छ। मतदान हुनुभन्दा 50-52 दिन अगाडि निर्वाचन आचार संहिता लागू गर्ने अभ्यास अनुसार आयोगले निर्वाचन आचार संहिता 2082 स्वीकृत गरी कार्यान्वयनको तयारी गरेको हो। आचार संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन मतदाता शिक्षासँगै आचार संहिता पालनाको विषयलाई सँगसँगै लैजाने तयारी निर्वाचन आयोगको छ। निर्वाचन आयुक्त एवं केन्द्रीय आचार संहिता अनुगमन समितिका संयोजक सगुन शमशेर जबरा।
कतिले जानेर गर्ने भयो, कतिले नजानेर गर्ने भयो। जानेर गर्नेलाई त कारवाही कानून आचार संहिता लागू हुने भयो, नजानेर नबुझ्नेलाई चाहिँ अवेरनेस गर्नुपर्ने भयो। के निर्वाचनमा चाहिँ निर्वाचन आयोगले एउटा सूची तयार गर्छ, यो निर्वाचनमा गर्न हुने र गर्न नहुने कामको बारेमा हो, यो यो चाहिँ गर्न पाइँदैन, यो गर्न पाइन्छ भनेर अवेरनेस पनि हामी यो मतदाता शिक्षा सँगसँगै लिएर जाँदैछौँ। यो पालि
विगतमा भन्दा फरक पर्चा पम्पलेट र प्रदूषण मुक्त गराई समय सापेक्ष रूपमा हरित निर्वाचन गराउने तयारी गरिरहेको निर्वाचन आयोगले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरू निर्वाचन आचार संहिता कार्यान्वयनको प्रमुख चुनौती रहेको निष्कर्ष निकालेको छ। आचार संहिताको प्रभावकारी कार्यान्वयनका लागि सचेतनामूलक, प्रवर्धनात्मक र दण्डात्मक जस्ता विधिहरूलाई एकसाथ अघि बढ़ाउने तयारी निर्वाचन आयोगको छ। सूचना प्रविधिको प्रयोगले आचार संहिता कार्यान्वयनमा थपेको चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीलाई नियन्त्रण गर्ने विषयमा आयोगले ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुहुन्छ निर्वाचन आयुक्त एवं केन्द्रीय आचार संहिता अनुगमन समितिका संयोजक जबरा।
एआईको माध्यमबाट बनाउने सोसियल मिडियाको मिसयुज हुन्छ, त्यो हामीलाई एउटा चुनौती छ। अर्को निर्वाचनमा उम्मेद्वारलाई, उसको क्षेत्रलाई, उसको उम्मेदवारीलाई, उम्मेद्वारले खर्च गर्ने पाउने भन्दा बढी खर्च गर्ने त्यसलाई चाहिँ नियन्त्रण गर्ने हामी प्रयासमा छौँ। सोसियल मिडियाको हकमा राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरूसँग, एजेन्सीहरूसँग सहकार्य गर्दैछौँ। टिकटकमा हाल्ने, फेसबुकमा प्रचार प्रसार गर्ने, हेट स्पिच, अनेक जुन मिसयुज छ सोसियल मिडियाको, त्यसको लागि टिकटक र मेटासँग सहकार्य गरेर सेन्सर गर्छौँ, रोक्छौँ। यतापट्टि चाहिँ एउटा हाम्रै आयोगमा सोसियल मिडिया मोनिटर किट भनेर एउटा टुल्स राखेर एउटा कम्पोनेन्ट तयार गरेका छौँ। त्यसमा चाहिँ नेपाली सेना, नेपाल प्रहरीका विज्ञ र उहाँहरूको प्रविधि भई पत्रकार महासंघ सम्बन्धित इकाइ जस्तो राखेका छौँ। त्यसमा वर्डहरू क्याच गर्छ त्यो टुल्सले, ट्र्याकभन्दा बाहिर आउँछ, उसले सेन्सर गरेर हामीलाई देखाउँछ, त्यो माध्यमबाट हामी कार्यवाही गर्दैछौँ।
विशेष गरी एआईका माध्यमद्वारा हुन सक्ने सामाजिक सञ्जालको दुरूपयोग र उम्मेद्वारले तोकिए भन्दा बढ़ी खर्च गर्नबाट रोक्ने विषयलाई आयोगले यसपटक प्राथमिकतामा राखेको र उम्मेद्वार तथा उम्मेद्वारको परिवारको ब्याङ्कमा रहेको पैसाको लेनदेनलाई समेत अनुगमन गर्ने आयोगले जनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचार संहिताको कार्यान्वयन, प्रभावकारी संयन्त्रको निर्माण, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, दोषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्ने लगायतका विषयमा आयोगको ध्यान जानु जरूरी देखिन्छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
नेपाली सेनाले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 80,000 जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतले निर्वाचनको सन्दर्भमा एकीकृत सुरक्षा योजना 2082 अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकोले सोही अनुसार फौज परिचालन हुने जानकारी दिनुभयो। मतदानका समयमा निर्वाचन स्थल र केन्द्रमा खट्ने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेद्वार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने भएको छ। नेपाल प्रहरीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 133,980 जना निर्वाचन प्रहरीको भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय ले आज एक सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेद्वारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो। निर्वाचन प्रहरीका लागि यही पुस 25 गतेदेखि आगामी माघ 1 गतेसम्म 77 जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्ने भएका छन्। दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 54 वर्ष ननागेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच निर्वाचन केन्द्रित छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओली बीच फागुन 21 गतेको निर्वाचनलाई भयरहित र निष्पक्ष ढंगले सम्पन्न गराउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ राम बहादुर रावलले जानकारी दिनुभयो। यस्तै भेटवार्ता निर्वाचन सम्पन्न गराउनेमा केन्द्रित भएको भए पनि वर्तमान राजनीतिक विषयमा समेत सामान्य छलफल भएको प्रेस विज्ञ रावलले बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकको समृद्धिका निम्ति जनताको चाहना बमोजिम सम्पूर्ण कम्युनिष्ट पार्टी बीच वृहत एकता हुनुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुको पेरिस डाँडा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा संयोजक प्रचण्डले मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ़ गर्न अहिलेको आवश्यकता भएकोले कम्युनिष्ट बीच वृहत राष्ट्रिय एकता हुँदा झेन्जी पुस्ताको आकांक्षा पूरा गर्न सक्ने धारणा राख्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा मौजूदा मन्त्री परिषदका ऊर्जा मन्त्रालय सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय समेत सम्हाल्दै आउनुभएका मन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको हुँदा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत सम्हाल्दै आउनुभएका अनिल कुमार सिन्हालाई तोक्नु भएको छ। यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाई र शहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, शहरी तथा गरीबी निवारण मन्त्री कुमार इङनामले सम्हाल्ने गरी जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामेछानेले हिजो मात्रै मन्त्री पदबाट राजीनामा दिनुभएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रिया मार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनु भएको छ। आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्किने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामेछानेले सहमतिलाई पार्टीले औपचारिकता दिने प्रक्रिया शुरू भएको बताउनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनु भएको छ। मानव अधिकार संगठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज काठमाण्डुमा आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन सहभागिता शीर्षकको कार्यक्रममा उहाँले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य भएको बताउनु भएको हो। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक 2081 सरोकारवाला निकायका प्रतिनिधिसँग सुझाव लिएको छ। समितिको आज बसेको बैठकमा नेपाल पर्वतारोहण संघ, होटल एसोसिएशन नेपाल, क्यासिनो व्यवसायीहरू तथा पर्यटन क्षेत्रका विज्ञहरूले पर्यटन विधेयक 2081 सुझाव दिनुभएको थियो। बैठकमा समिति सभापति तुलसा कुमारी दाहालले लामो समयपछि आएको पर्यटन क्षेत्र नियमन गर्ने विधेयकलाई विज्ञ तथा सरोकारवालासँग विस्तृत छलफल गरेर अघि बढ़ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युरोपली संघ ईयूको जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्र संघीय जलवायु सन्धिबाट बाहिरिने घोषणा खेदजनक भएको बताउनु भएको छ। ईयूका जलवायु आयुक्त बोबके होक्स्ट्राले प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय फ्रेमवर्क कन्भेन्सन यूएनएफसीसी सहित दर्जनौ अन्तर्राष्ट्रिय संगठन तथा सन्धिहरूबाट अमेरिका बाहिर्ने निर्णय अत्यन्त दुखद र दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो। युक्रेनमा भएको रूसी आक्रमणको कारण निप्रोप्रोटेभक्स क्षेत्रमा 10,00,000 भन्दा बढ़ी मानिसहरू पानी तथा विद्युत आपूर्तिबाट वञ्चित भएका छन्। ती क्षेत्रमा तापक्रम तुलनात्मक रूपमा निकै तल झरेको उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँमा रहेका 10 कार्यालयबाट 1,32,000 क्विन्टल धान खरिद गरेको छ। गत कार्तिक 11 गतेदेखि धनगढ़ीबाट धान खरिद गर्न शुरू गरेको कम्पनीले पुष 21 गतेसम्म विभिन्न 10 केन्द्रबाट सुपरिमाणमा धान खरिद गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले धान खरिदको निर्धारित कोटा पूरा भएपछि 5 केन्द्रबाट धान खरिद स्थगन गरिसकेको जानकारी दिनुभयो। सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल 3,463 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,628 रूपियाँ निर्धारण गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस प्रणालीबाट रोजगारीमा कोरिया जानका लागि रोस्टर मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकार समक्ष कूटनीतिक पहल मार्फत अनुरोध गर्ने निर्णय गरेको छ। मन्त्रालयले ईपीएस प्रणालीबाट कोरिया जान परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका उम्मेद्वार समेत अवसरबाट वञ्चित भएकाले हालको प्रणालीमा देखिएको रोस्टर मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकार समक्ष कूटनीतिक पहल मार्फत अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो। त्यसै गरी नेपाली कामदारको कोरिया जाने कोटा वृद्धि गर्ने विषयमा आवश्यक कूटनैतिक पहल गर्ने र ईपीएस प्रणाली मार्फत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिको व्यक्तिगत विवरण रोजगारदाता समक्ष पठाउने प्रक्रिया लगायतका विषयको पारदर्शिता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्न कार्यदल गठन गर्ने समेत निर्णय गरेको प्रवक्ता घिमिरेले बताउनुभयो। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार 4.59 अंक बढ़ेको छ। बिहिबारको वृद्धिपछि नेप्से 2640 अंकमा कायम भएको छ। अघिल्लो दिन 5,17,00,000,000,000 कारोबार भएकोमा बिहिबार 4,90,00,000,000,000 कारोबार भएको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो अच्युत अर्याल। अब खेल समाचार अजय बमबाट।
9 केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहिबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई कड़ा चुनौती दिए पनि खेल जित्न भने सकेन। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा बिहिबार भएको पहिलो 5 सेटसम्म चलेको खेलमा पुलिसले आर्मीलाई 3-2 हराउँदै 1 अंक जोडेको छ। आर्मीले पहिलो र तेस्रो सेट जितेको थियो। पुलिसको यो लगातार दोस्रो जित र आर्मीको दोस्रो हार हो। पुलिसकी उषा भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन्। 2072 सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना हुँदै आएको छ। प्रतियोगिताको विजेता टोलीले उपाधि सहित 5,00,000 रुपियाँ, दोस्रोले 2,50,000, तेस्रो टोलीले 1,25,000 र चौथो टोलीले 62,500 रुपियाँ प्राप्त गर्नेछन्। 7 महादेशमा 7 दिन लगातार सञ्चालन हुने विश्व म्याराथन च्यालेन्जमा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन्। अन्टार्क्टिकाबाट शुरू भएर अमेरिकाको मियामीमा सम्पन्न हुने उक्त म्याराथनमा सहभागी हुने जोशी नेपाली मूलका एक्लो खेलाड़ी हुन्। ओल्ड म्याराथन च्यालेन्ज आगामी माघ 17-83 गतिसम्म चल्नेछ। उनी 42.19 किमी दूरी रहने म्याराथनका 7 सिरिजमा 294 किमी दूरी 7 दिनमा दौड़नेछन्। जोशी नेपाली पोशाक दौरा सुरुवालमा नेपाल र अमेरिकाको झण्डा बोकेर दौड़िने बताइएको छ। ओल्ड म्याराथन च्यालेन्ज सन् 2015 शुरू भएको हो। उक्त म्याराथन भारत, चीन, अमेरिका, अस्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानाडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्यूजील्याण्ड, रोमानिया सहित 30 भन्दा बढ़ी देशका 54 धावक सहभागी हुने बताइएको छ। जोशी सन् 2021 सामाजिक कार्य र मानव कल्याण निम्ति दौड़दै आएका छन्। सुर्खेतमा जन्मिएका 41 वर्षीय जोशी 2 दशकदेखि अमेरिकामा बस्दै आएका छन्। उनी यसअघि विश्वका 2 दर्जन भन्दा बढ़ी म्याराथन प्रतियोगितामा सहभागी भइसकेका छन्।
अब मौसम। आगामी 24 घण्टामा तराई भूभागका अधिकांश स्थानहरूमा मध्याहसम्म हुस्सू र कुहिरो लाग्नुका साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाड़ी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचार संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्वाचन आयोगको तयारी। प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता निर्वाचन केन्द्रित छलफल। नेपाली सेनाले आगामी फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 80,000 जनशक्ति परिचालन गर्ने। नेपाल प्रहरीद्वारा 1,33,000 भन्दा बढ़ी निर्वाचन प्रहरीको भर्ना आह्वान। र संयुक्त राष्ट्र संघीय जलवायु सन्धिबाट बाहिरिने अमेरिकाको घोषणा खेदजनक भएको यूईको टिप्पणी। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।